امام جعفر صادق علیہ السلام کے جو سوانح حیات ہیں، بالخصوص جو آپ کا علمی مرتبہ ہے، اس کے حوالے سے گفتگو کریں.
جی، امام جعفر صادق علیہ الصلوۃ والسلام کا اس میں دیکھیے، تمام ائمہ طاہرین علیہ السلام جو پیغمبر کے بعد امین المومنین سے جو سلسلہ شروع ہوتا ہے، امین المومنین علیہ السلام سے لے کے امام حسن عسکری بلکہ امام مہدی تک، امامت کی بنیاد ہی علم ہے. جس طریقے سے نبوت کی بنیاد علم ہے، اسی طریقے سے امامت کی بھی بنیاد علم ہے. کوئی بھی شخص رہبری اور امامت، قوم کی قیادت اس وقت تک نہیں کر سکتی جب تک کہ عالم نہ ہو. عالم ہونا بنیادی طور پر، ظاہر ہے کہ قرآن نہیں کہا ہے حل یستوی الذین یعلمون والذین لا یعلمون، وہ لوگ جو علم نہیں رکھتے ہیں برابر ہو سکتے ہیں ان لوگوں کے جو عالم ہیں. اب ظاہر ہے کہ قیادت، رہبری، رہنمائی، یہ وہ منزل ہے کہ جس میں انسان کو آگے ہونا چاہیے تاکہ وہ دوسروں کو کی رہبری کر سکے. اور جب رہبری کرنا ہے تو اب اس کے لیے وہ آگے نہیں ہوگا تو پھر پیچھے سے والے سے پوچھے گا، تو یہ پوچھنے کی نوبت جب آئے گی تو پھر رہبری کی منزل ختم ہو جائے گی. اسی لیے امامت کے لیے شرط عالمیت ہے کہ وہ سب سے بڑا عالم ہو اپنے وقت کا. اور ظاہر ہے کہ وہ امام جعفر صادق علیہ الصلوۃ والسلام کے لیے بھی ہے اور دیگر ائمہ علیہ السلام کے لیے بھی ہے. لیکن مسئلہ یہ ہے کہ بہت سے ائمہ اپنے زمانے کے اعتبار سے جس دور میں جیسی ضرورت پیش آتی تھی اس کے اعتبار سے اس کا اظہار ہوتا تھا. قوتیں اور صلاحیتیں سب کے اندر یکساں طور پر پائی جاتی تھیں. ایسا نہیں ہے کہ امام محمد باقر علیہ الصلوۃ والسلام بڑے عالم ہوں اور امام جعفر صادق ان سے کم ہوں، یا امام جعفر صادق علیہ الصلوۃ والسلام بڑے ہوں اور امام رضا علیہ الصلوۃ والسلام ان سے کم ہوں. نہیں، یہ سب عالم آل محمد تھے. اور خود ظاہر ہے کہ امام جعفر صادق علیہ الصلوۃ والسلام کے شاگردوں کی تعداد بعض لوگوں نے 4000 سے لے کر کے 12000 تک لکھی ہے کہ جب یہاں 12000 افراد پڑھ رہے ہوں امام جعفر صادق علیہ الصلوۃ والسلام کے دانشگاہ میں، لوگ آ کر کے علم حاصل کر رہے ہوں، ہر مکتب فکر کے لوگ پائے جاتے ہوں اور اپنے اپنے سوالات پیش کر رہے ہوں، وہاں اتنا بڑا دسترخوان علم بچھا ہوا ہے، اس کے مقابلے میں امام رضا علیہ الصلوۃ والسلام کے زمانے میں اتنا بڑا دسترخوان علم نہیں ہے. لیکن ان کو امت محمدیہ نے اور امت اسلام نے جو خطاب دیا تو امام جعفر صادق علیہ الصلوۃ والسلام کے لیے نہیں ملتا کہ ان کو عالم آل محمد کہا گیا ہو. امام رضا علیہ الصلوۃ والسلام کے لیے ہے عالم آل محمد کہا گیا. کیوں؟ اس لیے کہ عالم آل محمد دوسرے مکاتب فکر کے مقابلے میں تھا. اس سے تمیز پیدا کرنے کے لیے کہ جہاں دوسرے مکاتب علمی موجود تھے، اب ان کے مقابلے میں آل محمد کا علم ان سے حاصل ہوتا ہے، ان سے ملتا ہے. مکتب اہل بیت یہ ہے. لیکن امام جعفر صادق علیہ الصلوۃ والسلام کے زمانے میں یہ مکتب وسیع تھا، وہ مختلف مکاتب میں بٹا نہیں تھا. ابھی امام جعفر صادق علیہ الصلوۃ والسلام کا دور جو ہے، یہ پورا عالم اسلام متحد تھا اور اس اختلافی شکل صورت پیدا نہیں ہوئی تھی کہ لوگ اپنے اپنے نظریات کے ذریعے الگ الگ گروہوں میں بٹ گئے ہوں. اس لیے کہ خود علماء اہل سنت کے درمیان میں بھی جو فقہی مکاتب ہیں، جیسے امام ائمہ اربعہ، امام ابو حنیفہ، امام شافعی، امام مالک، امام حنبل، یہ سب جو چار بڑے بڑے امام مانے جاتے ہیں، ان میں قدیم ترین جو ہیں امام ابو حنیفہ ہیں اور امام مالک ہیں. یہ دونوں امام محمد باقر علیہ الصلوۃ والسلام کے بھی اور امام جعفر صادق علیہ الصلوۃ والسلام کے شاگرد ہیں. تو خود امام جعفر صادق علیہ الصلوۃ والسلام کے ہاں آتے ہیں علم حاصل کرنے کے لیے. تو اس لیے یہ اتحاد و اتفاق کا ایک دسترخوان تھا جو مدینۃ النبی میں بچھا ہوا تھا. اور اتفاق کی بات یہ ہے کہ امام محمد باقر علیہ الصلوۃ والسلام کا دسترخوان علم जो था वो मदीने में था, इसलिए कि आप मदीने में ही आप मस्जिद में दर्स दिया करते थे। लेकिन ये आगे बढ़ करके जब इमाम जाफर सादिक अलैहिस्सलाम के ज़माने में आया, तो इमाम जाफर सादिक अलैहिस्सलाम को बगदाद की हुकूमत की बिना के ऊपर, चूंकि अब वहाँ हुकूमत शाम से मुंतकिल हो चुकी थी बगदाद की तरफ, तब
जी
तो वो इराक से और शाम से मरकज़ इराक की तरफ आ चुका था, मुंतकिल हुआ था। तो अब तारीख मिलता है कि इसको मुख्तलिफ लोगों ने लिखा है और बड़े बड़े उलमा ने इसका इतराफ़ किया है। वफियातुल आयान में इसका जिक्र मौजूद है कि खुद चार 4,000 शागिर्दों का मजमा था जो मस्जिद कूफा में, जब आप गए हैं और इराक आपको वहाँ मुंतकिल किया गया है इमाम जाफर सादिक अलैहिस्सलाम को, तो वो वहाँ जितने मुद्दत रहे वहाँ भी मस्जिद कूफा में हुजूम होने लगा और लोग आपके यहाँ जमा होने लगे। तो अब इस तरीके से ये दस्तरखान इल्म जो था ये बहुत वसीअ था और मुख्तलिफ जंबों से, मुख्तलिफ पहलुओं से अगर आप देखेंगे तो आपको ये नज़र आएगा कि यहाँ हर मकतबे फ़िक्र के लोग, चाहे वो मोतज़िला हों, चाहे वो अशायरा हों, चाहे वो अहले सुन्नत हों, चाहे वो अहले तशय्यो हों, जो भी, असल में ये दौर रावियों और मुहद्दिसीन का था, जिसको भी ये गरज होती थी कि पैगंबर की हदीस से वाकफियत हासिल करें, वो जानते थे कि घर वाले घर वालों की बात ज़्यादा बेहतर जानते हैं, लिहाजा सब के सब आते थे और जानते थे कि इमाम बाकर अलैहिस्सलाम और इमाम जाफर सादिक अलैहिस्सलाम से बेहतर
जी
तौर पर इल्म पैगंबर हासिल किया जा सकता है, और वो आते थे और वो हासिल करते थे। और ये वो दस्तरखान था कि जिसमें कोई किसी तरीके का फ़र्क और इम्तियाज़ भी नहीं था, जो भी आया लेके गया।
हज़रत अली अलैहिस्सलाम फरमाते थे कि सलूनी सलूनी क़ब्ल अन तफ़क़दूनी, सवाल करो इससे पहले कि हमें खो बैठो। और उस दौर के लोग जो हैं, पता नहीं अब कह सकते हैं कि जाहिल थे या जो भी कह लें, कि इस्तेफादा नहीं किया कि पूछते हमारे सर पे बाल कितने हैं और इस दरख्त में पत्ते कितने हैं, खुद को महदूद कर दिया था। लेकिन जब आले मोहम्मद को वक्त मिला और हज़रत अली अलैहिस्सलाम, इमाम हुसैन अलैहिस्सलाम, इमाम हसन अलैहिस्सलाम को उलझाए रखा इन्हीं चीज़ों में उस वक्त के हुक्काम ने, और उसके बाद हम लोग ये देखते हैं कि जब वक्त मिला आले मोहम्मद को तो फिर इल्म के दरिया थे जो बह रहे थे और हर तरफ से इस्तेफादा करने वाले बहुत थे। और उस दौर में भी, जैसा कि खुद मौलाना वली हसन रिजवी साहब ने भी फरमाया कि मुहद्दिसीन का दौर था और बहुत बड़ी तादाद में उस दौर में हम लोग को मुहद्दिसीन मिलते हैं, तो ये इस्तेफादा करना, आपने फरमाया कि हर मकतब फिक्री से हर मजहब और हर अकीदे के मानने वाले मौजूद थे, ये तजाद नहीं है आपके ख्याल में, या इसको हम क्या
नहीं नहीं
कहेंगे?
वो इल्म का दौर था, ये इल्म के अंदर मुशगाफियाँ हो रही थी, इल्मी मुशगाफी का हर ज़माने में एक दौर होता है। यूरोप में भी आप रेनेसा का दौर एक मखसूस दौर है कि जिसके अंदर बेदारी पैदा होती है, एक लोग जो है हर मकतबे फ़िक्र के लोग जो हैं वो अब महसूस कर रहे हैं कि हमको इल्मी बुलंदी हासिल करनी चाहिए और इल्मी मकाम हासिल करना चाहिए, इल्मी शनाख्त की जस्तजू होती है। तो अब इसमें इल्म कुशादा होते हैं, जब लोग उसका मुताला करते हैं तो उसमें मुख्तलिफ अबवाब खुलते हैं। तो इसी तरीके से बनु मैया के दौर के अंदर फतूहात का दौर था। अब वो एक ज़माना था कि साहब जितना वसी उल ममलकत हमारी हुकूमत होगी उस उतना ही ज़्यादा हमारा वक़ार होगा, हमारी इज्जत होगी। चीज़ तो बनु मैया के तमाम बादशाह लगे हुए थे इसी में, खुलफा इसी में लगे हुए थे, और ये सिलसिला खलीफा सानी के दौर से शुरू हो चुका था, ईरान की फतह और उसके बाद तुर्कस्तान की फतह और ये सब सारी चीज़ें, तो ये पूरा एक मरहला था। जो फतूहात का दौर गुजरा है तीसरी दौर में और फिर बनु मैया के दौर में, लेकिन जब बनु अब्बास बरसरे इख्तदार आए तो अब वो उनके यहाँ मौका उनको मिला कि बड़ी ममलकत में बैठे हैं और चीज़ कर रहे हैं, उधर से जो लोग इल्मी किताबें और लुटी हुई बहुत सारी चीज़ें जहाँ से मुख्तलिफ जगहों से लाई हुई किताबें जो इल्मी बुनियादी थी, फ़लसफ़े की, और वो फ़लसफ़ा यूनान का मशहूर शोहरत रखता था पहले, वो सारी किताबें आईं और उसका अरबी और फ़ारसी में तर्जमा शुरू हुआ। फ़ारसी की किताबें, ख़ुद ईरान जब फतह हुआ तो यहाँ की जो कदीम किताबें थीं उनका फ़ारसी में तर्जम अरबी में तर्जमा हुआ, और इस तरीके से वो दौर ही, एक कहते हैं ना दौर तर्जमे का दौर, तहरीक, तर्जमे की तहरीक वो उस ज़माने में चली। तो अब उसकी वजह से मुख्तलिफ उलूम के जब तर्जमे हुए तो अब उसके ऊपर बहसें शुरू हुई, जब बहसें शुरू हुई तो अब जो जानने वाला है वही उसमें दखल दे सकता है। चूँकि मोहम्मद वाले मोहम्मद के उलूम रब्बानी थे और ये इल्म वहबी था, ये किसी दस्तरखान से हासिल किया हुआ इल्म नहीं था बल्कि ये इल्म खुदादाद था, लिहाजा जिस मसले में लोग उलझते थे इनकी तरफ रुजू करते थे और ये उसको मजीद हल कर देते थे। लिहाजा ये आपके इल्म केमिस्ट्री वगैरह कहते जाबिर इब्ने हय्यान इमाम जाफर सादिक अलैहिस्सलाम के शागिर्द हैं जिन्होंने इल्म केमिस्ट्री की बुनियाद रखी है। इल्म हदीस के अंदर लोग शोहरा रखते थे, चीज करते थे, तो इस्लामी सतह के ऊपर दरूनी तौर पर भी, बैरूनी सतह के ऊपर भी यूनान से जो मुतासर फलसफे की बुनियादें थी उसको भी हल किया। हिशाम इब्ने हकम एक हिकमत के और फलसफे के उस्ताद थे, ये भी इमाम जाफर सादिक अलैहिस्सलाम के शागिर्द हैं। अबानी इब्ने तगलिब ये इल्म हदीस के माहिर थे और ये भी इमाम जाफर सादिक अलैहिस्सलाम के शागिर्द हैं। तब ये मुख्तलिफ उलूम में तरबियत करके इमाम जाफर सादिक अलैहिस्सलाम ने हर मैदान में लोगों को हर जगह के लिए तैयार कर दिया था ताकि लोग आए तो ये ना कहें कि ये कैसा दीन है पैगंबर का कि जहाँ हमको अपने सवालों के जवाब नहीं मिल रहे हैं। जिस्म के अंदर कितनी हड्डियां हैं, गोश्त और यानी खास से मुतालिक उलूम और उसकी उसका इलाज कैसे हो सकता है। तबीब की हैसियत से एक शख्स आया, आने के बाद अगर कोई सवाल कर रहा है तो उसको भी जवाब मिल जाए। आजाओ जवारे से मुतालिक अगर कोई सवाल कर रहा है तो उसको भी जवाब दे दिया जाए। इल्म केमिस्ट्री का अफवाह भी खुल रहे हैं कि साहब इस वक्त गैस क्या चीज़ होती है, हवा क्या चीज़ होती है, इस किस्म की बहसें, ये सब सारी बहसें इमाम जाफर सादिक अलैहिस्सलाम के बारगाह में हो रही हैं और वो मस्जिद के अंदर मस्जिदुल नबी में लोग आ रहे हैं, देख रहे हैं, इसीलिए लोगों का शौक पैदा, और जहाँ कुछ मिलता है तो लोग जाते भी हैं। लिहाजा जब मिलता था तो फिर आते थे लोग, सवालात करते थे, उसके जवाब भी पाते थे, और नतीजे के तौर पर ये मुख्तलिफ लोगों ने इस चीज़ को, बाद लोगों ने इस बात पर बहस की है, जैसे बाद लोगों क्या तासुब होता है वो इमाम अबू हनीफा को शागिर्द इमाम जाफर सादिक का कैसे कहते हैं। अब ये एक मसला, तो अब बाद लोगों ने कहा भाई ये उनके हम उम्र थे लिहाजा इमाम जाफर सादिक के कैसे शागिर्द हो सकते हैं, इमाम बाकिर के दो शागिर्द मान लेते हैं। चलिए ये आपके छोटे मोटे नहीं बल्कि वहाबियत के सरगना आपके जो बहुत बड़ी शख्सियत है वह अहले बैत से न जाने क्यों इनात इब्ने तीमिया की, उन्होंने शक जाहिर किया और उसको लेकर के लोग ढूंढना पड़ने लगे नहीं मैं इमाम जाफर सादिक के, हालांकि ये इफ्तिखार है कि इमाम जाफर सादिक के शागिर्द हों अबू हनीफा, अहले बैत से लिया हुआ उनका इल्म हो जाए,
उनको तो फख्र,
वो खुद इफ्तिखार कर रहे हैं वो, लेकिन अब इनको ये तो इन्होंने कहा कि नहीं। लेकिन शिबली नुमानी हमारे हिंदुस्तान के बहुत बड़ी शख्सियत है, आजमगढ़ के रहने वाले, उन्होंने शिबली नुमानी उन्होंने किताब लिखी और उसमें उसका इजहार किया करने कि ये दोनों में कोई मुकायसा ही नहीं है, ये ख़ानदान है अहले बैत के चश्मो चिराग हैं, ये बराह रास्त मकतब अहले बैत में जितने अफराद हैं इमाम बाकिर से, फिर उन्होंने इमाम सज्जाद से, फिर उन्होंने इमाम हसन से और इमाम हुसैन से और हज़रत अली से, तो अब इस इल्म के दरिया से उनका क्या ताल्लुक और उनकी क्या निस्बत, लिहाजा उनका तो इफ्तिखार था कि वो यहाँ से हासिल कर रहे हैं, तो लिहाजा ये चीज़ कहना ये उम्र की बुनियाद के ऊपर इनका इल्म नहीं होता कि ये कहा जाए कि उनके हम उम्र हैं लिहाजा उनके शागिर्द नहीं हो सकते, नहीं, ये बचपन के अंदर ऐसे इल्म दरिया बहाते हैं कि बड़े बड़े लोग इनके शागिर्द होते हैं। तो अब जाहिर है कि फिर उन्होंने इसका इजहार किया है, तो अब तमाम मकातिब फ़िक्र के लोग आते थे अहले बैत से इल्म हासिल करते थे, जिनको इल्म दोस्ती का जो, तो आज भी हमको जाहिर है कि आज के ज़माने में भी यही होता है कि जो लोग इल्म दोस्त हैं वो ये नहीं देखते कि इल्म कहाँ से मिल रहा है बल्कि ये देखते हैं कि इल्म है तो फिर उससे हासिल करना चाहिए, और यही اہل علم کی پہچان ہے کہ وہ یہ نہیں دیکھتا کہ کہاں سے مل رہا ہے بلکہ یہ دیکھتا ہے کیا مل رہا ہے۔
بالکل۔
اور حسن بھائی، دو سوال ہمارے پاس آئے ہیں۔ پہلا سوال حسین بابل صاحب ہمارے لیے بھیجتے ہیں کرگل سے، لکھتے ہیں: السلام علیکم، امام جعفر صادق علیہ السلام کی طالب علموں کی تعداد کتنی تھی اور کتنے شاگرد میدان معراج کمال تک پہنچ گئے؟ ایک۔ اور دوسرا سوال ہمارے پاس آیا ہے، محمد علی صاحب پوچھتے ہیں کہ امام اس زمانے میں لوگوں کی فکر کی اصلاح کرتے تھے، اس پر روشنی ڈالیے۔
جی
دیکھیے، جہاں تک شاگردوں کا سوال ہے، شاگردوں کی میں نے جیسے ذکر کیا کہ 4,000 سے 12,000 تک لوگوں نے ذکر کیا ہے کہ آپ کے یہاں علماء، البتہ یہ شاگرد جو ہے ان کے ساتھ لکھا ہوا ہے کہ علماء اور فضلاء آپ کے یہاں شرکت کرتے تھے۔ یہ 4,000 سے لے کر 12,000 تک علماء و فضلاء ہوتے تھے۔ اب ظاہر ہے عام لوگ جو رہے ہوں گے، جو علماء و فضلاء کے صف میں نہیں آتے، وہ اس سے الگ ہیں۔ اور شہرستانی کے نزدیک جو ہے وہ علم و ادب کا سرچشمہ تھے، اور حکمت کا بحر زخار، اور زہد و تقویٰ میں کامل الایمان، اس ان تمام خطابات سے ان کو نوازا ہے۔ صاحب ملل النہل ہیں شہرستانی۔ اسی طریقے سے ابن خلقان نے لکھا ہے کہ لق باب صادق لصدق ہی فی مقالت ہی، یعنی ان کو یہ لقب ہی صادق کا اس لیے دیا گیا تھا کہ ان کی ہر بات سچی ہوتی تھی۔
سبحان اللہ،
لوگ جانتے تھے کہ وہ صادق القول ہیں، لہذا ان کو امام صادق کا خطاب۔ البتہ بعض لوگوں نے لکھا ہے کہ خود روایات میں ہے کہ پیغمبر نے یہ صادق آپ کا لقب پہلے سے بتا دیا تھا، اور بعض لوگوں نے یہ بھی لکھا ہے کہ مسلم، چونکہ مسلم کذاب نے ایک زمانے میں آپ کے اہل بیت میں سے تھے، مسلم کذاب نہیں، وہ کیا نام ہے، امام حسن عسکری صلی اللہ علیہ وسلم کے بھائی جو
جعفر
کذاب،
جی
تو وہ بھی جعفر تھے، تو وہ جعفر کذاب کے مقابلے میں یہ جعفر صادق کہے جانے لگے۔ تو یہ سب مختلف لوگوں نے وجوہات دکھی، لیکن اصل چیز یہ ہے کہ صادق القول یہ تھے۔ اور ظاہر ہے کہ ان کے جن لوگوں نے روایت لکھی ہے اور شاگردوں میں جن کے نام ملتے ہیں، اور وہ تو امام ابو حنیفہ و امام مالک جیسے ہیں، لیکن روایت کرنے والے اس عالم اہل علماء اہل سنت میں مسلم نے ان سے روایت کی ہے، امام مالک نے ان سے کی ہے، ابو داؤد سجستانی نے ان سے روایت کی ہے، ترمذی، نسائی، ابن ماجہ، دارقطنی وغیرہ نے سبھی نے ان سے، امام جعفر صادق علیہ السلام سے روایت کی ہے۔ شیعوں کی 4 بنیادی کتابیں جو ہیں، کلینی کی کافی، اسی طریقے سے صدوق کی من لا یحض، اسی طریقے سے شیخ طوسی کی تہذیب اور استفسار، یہ اس کے اندر یعنی 48,000 تک احادیث اور روایات جو ہیں وہ امام علیہ الصلاۃ والسلام سے یا امام محمد باقر علیہ الصلاۃ والسلام سے نقل ہوئی ہیں، اور یہ تمام احادیث جو نقل ہوئی ہیں ان کے راویوں کی تعداد، خالی راویوں کی تعداد 4,000 سے بھی زائد بتائی جاتی ہے۔ تو اب وہ کہتے ہیں کہ، اور لوگوں نے اس پر بھی بحث کی ہے کہ وہ صاحب منہاج مجتہد تھے امام جعفر صادق علیہ الصلوۃ والسلام، اگرچہ ہمارے یہاں امام کے لیے اجتہاد تو وہ ہے کہ جو دوسروں سے
بنیادوں پر کہا جا سکتا ہے،
بالکل، یعنی علماء کے لیے مجتہد ہونا فخر۔ امام تو من جانب اللہ علم رکھتا ہے اور پیغمبر اسلام کے علم کا وارث ہے، لہذا وہ وارث ہے، وہ مجتہد نہیں ہے، تو اس اعتبار سے استنباط کا نہیں ہوں۔ لیکن بہرحال علماء نے عام سطحوں کے اعتبار سے جو لکھا ہے اس میں یہ لکھا ہے کہ امام جعفر صادق علیہ الصلاۃ والسلام وہ صاحب منہاج مجتہد تھے، اور اسی طریقے سے امام باقر علیہ الصلاۃ والسلام کے لیے اور امام جعفر صادق علیہ السلام کے لیے فرق لکھا ہے کہ تو لفظ استعمال کیے ہیں کہ اصول استنباط کو امام محمد باقر علیہ الصلاۃ والسلام نے ضبط کیا، اور امام صادق علیہ الصلاۃ والسلام نے ضوابط استنباط قلم بند کیے۔ اب یہ سب اصطلاحیں ہیں اہل علم کی، وہ ان چیزوں کو سمجھ سکتے ہیں اور سمجھتے ہیں۔ آپ نے علم طب، علم کیمیا، علم فال، علم جفر، اور یہ وہ علوم ہیں جن کی بنیاد امام جعفر صادق علیہ الصلاۃ والسلام نے رکھی ہے۔ تو اب یہ سب چیزیں جو ہیں وہ معلوم ہوتا ہے کہ جس سے آپ کے علمی مقام اور علمی منزلت کا پتہ چلتا ہے، بعض لوگوں نے یہاں تک لکھا ہے کہ امام جعفر صادق علیہ الصلوۃ والسلام کو یعنی ایک بہت عظیم کتاب ہے تہذیب الاسماء، اس کے اندر آپ کے لیے لکھا ہے کہ اتفقوا علی امامتہ و جلالتہ و سیادتہ، یعنی لوگ آپ کی امامت، آپ کی جلالت اور آپ کی سیادت کے اوپر اتفاق نظر رکھتے تھے، اس میں سب سے بالا تر امام جعفر صادق علیہ الصلوۃ والسلام ہے۔
امام جعفر صادق علیہ السلام علم کا خزانہ تھے اور صادق القول، جیسے رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا تھا، اور اس دور کے تمام لوگوں نے، عالم اور جاہل ہر ایک نے اس بات کی تصدیق کی۔ مولانا صاحب، علم ایک میرے خیال میں کسی بھی حکومت کے لیے ایک بہت ہی اہم ستون بن سکتا ہے، تو پھر کیوں
اب آپ حکومت کے سامنے میں عرض کروں حسن صاحب کے، دیکھیے دربار ہے، عبد الملک ابن مروان کا دربار ہے، بہت یعنی لوگ یزید کا نام لیتے ہیں بنو امیہ میں کہ وہ بہت بڑا ظالم تھا، لیکن عبد الملک ابن مروان کا ظلم و ستم یزید سے بھی بڑا ہوا تھا، میں یہی کہہ سکتا ہوں۔ اور ایسا ظالم و جابر بادشاہ اور خلیفہ وہ بیٹھا ہوا ہے اور اس کے سامنے وہ اہتمام کر رہا ہے کہ امام جعفر صادق علیہ الصلوۃ والسلام کو ذلیل کرنا ہے، معاذ اللہ۔ تو اب ایسی صورت میں کیا ہو؟ اب ایسی چیز، ایسی باتیں کہ جس کو اب اس زمانے میں، چونکہ بہت سے لوگ مختلف طرح کے دعوے، بہت سے لوگ یہ بھی تھے کہ قدریون کے نام سے ایک پورا گروہ پایا جاتا تھا جو قضاء و قدر الہی کی بات ہی نہیں کرتا تھا، وہ کہتا تھا کہ بندے اپنے افعال میں مختار ہیں، اب وہ جو کچھ بھی ہے وہ سب اپنی اپنی جان، خدا کے قدریون جو تھے وہ خدا کے قدرت اور اس کی بات ہی نہیں کرتے تھے۔ تب وہ اس نے بلایا تمام علماء کو اس زمانے کے کہ صاحب ان کا جواب دو، بڑے بڑے علماء بیٹھے نہیں جواب دے سکے، وہ سب کو الٹ دیتا تھا اور دلیلوں کے ذریعے سے، احادیث کے ذریعے سے وہ حدیثیں نقل کرتا تھا، وہ کہتا تھا کہ کوئی قدریون کا کوئی بسات نہیں ہے۔ اب آخر میں وہ مجبور ہوا کرنے کے، صاحب ان کو بھیجو مدینے سے بلاؤ، امام بلائے گئے، اور جب بلائے گئے تو آپ گئے کہ کیا بات ہے؟ کہ ایسا ایسا مسئلہ ہے، وہ بیٹھا ہوا تھا عالم قدریون کا رہنما، تو امام نے کہا کہ یہ بتاؤ کہ وہ سورہ احمد کو پڑھا ہے؟ ان کہا ہاں، کہا پڑھو۔ اب سورہ احمد کس کو یاد نہیں، فوراً اس نے پڑھنا شروع کیا، الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین اياک نعبد و اياک نستعین، جیسے یہاں پہنچا اياک نعبد و اياک نستعین، کہا کہ رکو، اس کا کیا مطلب ہے اياک نعبد و اياک نستعین؟ کہا ہم خدا کی حمد کرتے ہیں اور اسی سے مدد مانگتے ہیں، تمام تعریفیں اس کے لیے ہیں اور اسی سے تمام امداد بھی اسی کی طرف سے۔ کہ یہ امداد کاہے کے لیے خدا کی طرف سے، جب وہ قضاء و قدر کے بارے میں کچھ رکھتا ہی نہیں، وہ کچھ اس کے اختیاری میں نہیں ہے، تو پھر مدد کاہے کے لیے مانگتے ہو؟ تم مانگتے ہو مدد کاہے کے لیے؟ وہ سوچنے لگا، اور پھر وہ ہاں میں متوجہ نہیں تھا اس مسئلے کی طرف، اس کے بعد پھر وہ غائب ہو گیا۔ تب اس طریقے سے اسلام کی بنیادوں کو جو لوگ ہلا رہے تھے، اسی کی بالکل برخلاف بھی ملتا ہے، ایک گروہ تھا جو کہتا تھا کہ نہیں صاحب، جو کچھ بھی کرتا ہے وہ خدا کرتا ہے، بندے کچھ نہیں کرتے، سب سارے جو کچھ بھی کرتا ہے وہ خدا کرتا ہے۔ انہوں نے کہا کہ اچھا ٹھیک ہے۔ تو ان کے ایک شاگرد تھے بہلول، انہوں نے ڈھیلا اٹھا کر کے پھینک دیا تھا، اور اس کے بعد پھر انہوں نے کہا کہ وہ میرے سر زخمی کر دیا اور میرا کر دیا، انہوں نے کہا کہ مجھے یہاں خلیفہ کے دربار میں کیوں پکڑ کے لے آئے ہو؟ میں نے کیا کیا ہے؟ جو کچھ کیا ہے خدا نے کیا ہے، جاؤ خدا کو پکڑ کے لے آؤ، اس لیے کہ تم تو بندوں کو مجبور محض مانتے ہو، بندے کچھ نہیں کرتے، سب کچھ خدا کرتا ہے۔ تو اب وہ ایک ڈھیلے سے پیشانی زخمی کر کے، اگرچہ بظاہر یہ کام جو اچھا نہیں تھا، ان کے ایک شاگرد نے دیوانے بھی تھے، لہٰذا ان کے ذریعے سے یہ کام ہوا اور جواب دے۔ تو کبھی کبھی بات کی وضاحت کے لیے، لوگوں کے ذہن کو عام و صاف کرنے کے لیے اس طریقے کا بھی سہارا لیا جاتا ہے۔ وہ جناب بہلول نے اس ذریعے سے، اور بھی ان کا بہت سارے واقعات ہیں اس طریقے کے۔ تو مسئلہ یہ ہے کہ انسان کے ذہن و فکر کو بیدار کرنے کے لیے، لوگوں تک اپنی بات پہنچانے کے لیے، اسلامی تعلیمات کو عام کرنے کے لیے ضرورت یہ ہے کہ بنیادیں مستحکم ہوں، ایسی بات نہ ہو کہ جو صرف ایک کھیل کی باتیں ہوتی ہیں اور بے بنیاد باتیں کہہ کے لوگ نکل جاتے ہیں. لہذا امام جعفر صادق علیہ الصلوۃ والسلام کا ہم سب کے لیے یہ دستور ہے, انہوں نے جو اپنے شاگردوں کو بھی بھیجا ہے اس کا مقصد یہی تھا کہ ہم سب کے لیے راہ ہدایت ہے.